यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। उपनिर्वाचनको समीक्षा सहितको प्रतिवेदन पठाउन उपनिर्वाचन भएका सबै जिल्ला र तहका पार्टी कमिटिलाई नेकपा सचिवालयको निर्देशन। उपनिर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक मंगिर 26 गते बस्ने। नेपाल भ्रमण वर्ष सन् 2020 सफल पार्ने अभियानमा सहयोग गर्न नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई पर्यटन मन्त्री योगेश कुमार भट्टराईको आग्रह। चीन भारत सीमा विवादका सम्बन्धमा छलफल गर्न चीनका विदेश मन्त्री वाङ यीले यही डिसेम्बर महिनामा भारतको भ्रमण गर्नुहुने र 13 दक्षिण एसियाली खेलकुदमा नेपाललाई 29 स्वर्ण 34 स्वर्ण सहित भारत अग्रस्थानमा। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले उपनिर्वाचन भएका सबै जिल्ला र तहको समीक्षा सहितको प्रतिवेदन पठाउन माथतका कमिटिलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा हिजो बसेको नेकपा सचिवालयको बैठकले चुनावी समीक्षा प्रतिवेदन पेश गर्न सबै क्षेत्रका सम्बन्धित निकायलाई निर्देशन दिएको हो। आगामी बैठकले उपनिर्वाचन सम्बन्धमा तल्ला कमिटिको प्रतिवेदनको समीक्षा गर्ने, पार्टीको संगठनात्मक एकीकरणका बाँकी कामहरूको टुंगो गाउने लगायत पार्टीको समग्र कार्ययोजना तय गर्ने निर्णय गरेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। बैठकले उपचाररत प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा तीव्र सुधार भएकोमा प्रसन्नता व्यक्त गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणका बारेमा संचारकर्मीहरूले राखेको जिज्ञासामा प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको उपचारपछि डाक्टरको सल्लाह अनुसार के गर्ने भन्ने निर्णय लिइने जानकारी गराउनुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही मंगिर 26 गते काठमाण्डुमा बस्ने भएको छ। बैठकमा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, पदाधिकारी रिक्त भएका भातृ संस्था र पार्टीका विभागहरूको गठन लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्नुहुने भएको छ। महाराजगंज स्थित मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहेर स्वास्थ्य लाभ गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल चिकित्सकीय अवलोकनमा राखिएको अस्पतालले जनाएको छ। प्रतिनिधि सभाको विधायन व्यवस्थापन समितिमा नेपाल इन्जिनियरिङ परिषद 21 सदस्यीय बनाउने विषयमा सहमति भएको छ। समितिमा नेपाल इन्जिनियरिङ परिषदको पहिलो संशोधन विधेयकमाथि हिजो भएको छलफलमा सरकारले प्रस्ताव गरेको 18 जनाको परिषदलाई बढ़ाएर 21 जना पुर्याउने सहमति भएको हो। छलफलमा सरकारले सिफारिश गर्ने पदाधिकारीको संख्या साथै प्रदेशबाट प्रतिनिधित्व हुने गरी 7 जना पुर्याउने र परिषदमा समावेशी सहभागिता सुनिश्चित गर्ने विषयमा समेत सहमति भएको छ। त्यस्तै परिषदको सदस्यमा त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानबाट 1 जना सदस्य अनिवार्य हुने व्यवस्था हटाएर जुनसुकै विश्वविद्यालयका इन्जिनियरिङ अध्ययन संस्थानबाट 1 जना सदस्य रहने व्यवस्थामा पनि समितिमा सहमति भएको छ। समितिले विधेयकमा परेको संशोधन र मिल्न बाँकी विषयहरूमा सम्बद्ध पक्षहरूसँग छलफल गरेर टुंगो लगाउने निर्णय पनि गरेको छ। विधेयकमाथि 14 जना सांसदहरूले समूह र एकल गरेर 48 वटा संशोधन पेश गर्नुभएको थियो।
मैले साथीलाई फोन गरे, साथीले त्यही बेला मलाई फोन गरेछ, फेरि साथीले मलाई फोन गर्यो, त्यही बेला मैले साथीलाई फोन गरेछु, साथीको नम्बर पनि बिच्छ, मेरो नम्बर पनि बिच्छ, साथी पनि रिसायो, म पनि रिसाएँ, तर थाहा हुनु पर्यो नि त मैले उसैलाई फोन गरिरहेको थिएँ भन्ने कुरा हो। यस्तै समस्याबाट बच्नको लागि तपाईँको मोबाइल व्यस्त हुँदा, तपाईँको मोबाइलमा सम्पर्क हुन नसक्दा, तपाईँको मोबाइल स्विच अफ हुँदा कसले तपाईँलाई फोन गर्न कोसिस गर्यो, सबै कुराको जानकारी मिस कल अलर्ट मार्फत MCA तपाईँको मोबाइलमा पनि सुचारू गर्न चाहनुहुन्छ भने SUV सब MCA सब MCA टाइप गर्नुहोस्, 1400 पठाइदिनुहोस्, 1 महिनामा जम्मा 6 रुपियाँमा तपाईँले प्राप्त गर्नुहुन्छ मिस कल अलर्ट सुविधा नेपाल टेलिकममा।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले नेपाल भ्रमण वर्ष सन् 2020 सफल पार्नका लागि आवश्यक सहयोगका लागि नेपालस्थित 31 देशका राजदूत र 5 वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग आग्रह गर्नुभएको छ। मन्त्रालयमा हिजो आयोजित राजदूत र वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँगको छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष सन् 2020 बारेमा विश्वभर सूचना तथा सन्देश प्रवाहका लागि राजदूतहरूलाई आग्रह गर्नुभयो। मन्त्री भट्टराईले नेपालमा विक्रमसम्म 2072 महाभूकम्पबाट भत्किएका सम्पदाहरूको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुहुँदै सबैसँग सहयोगका लागि आह्वान पनि गर्नुभयो। मन्त्री भट्टराईले आगामी सन् 2020 गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सन् 2021 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिनुभयो। उहाँले निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रारम्भिक काम सम्पन्न भई हाल लगानीको आवश्यक मोडलका विषयमा लगानी बोर्डले काम गरिरहेको बताउनुभयो। मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सरकार सक्रिय रहेको बताउनुभयो। छलफलमा नेपालस्थित विभिन्न देशका राजदूतहरू सहभागी हुनुहुन्थ्यो। राजदूतहरूले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गर्नुभयो। भ्रमण वर्ष सन् 2020 लक्षित गरी बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला गरिएको छ। भ्रमण वर्ष सन् 2020 लक्षित गर्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि निकुञ्जमा सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद श्रेष्ठले जानकारी दिनुभयो। दुई वर्ष पहिले नै जंगल सफारी खुला गरिएको भए पनि अपेक्षाकृत रूपमा पर्यटक भित्राउन नसकेको बाँके राष्ट्रिय निकुञ्जले भ्रमण वर्ष 2020 लक्षित गरी जंगल सफारीलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो। निकुञ्ज स्थापनाको झण्डै दशकपछि पर्यटन पूर्वाधार तयार भएको छ। भ्रमण वर्षको पूर्व सन्ध्यामा निकुञ्जले जिल्लास्थित जनप्रतिनिधिहरूलाई जंगल सफारी गराएर सफारी खुला गरेको हो। बाँके दाङ र सल्यान जिल्लाको 550 वर्ग किलोमिटर क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको हो। बाँके निकुञ्जको पूर्वी सीमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व पश्चिम राजमार्ग रहेको छ। चीन भारत सीमा विवादका विषयमा छलफल गर्न चीनका विदेश मन्त्री वाङ यीले यही डिसेम्बर महिनामा भारतको भ्रमण गर्नुहुने भएको छ। दुई पक्षका बीचमा भ्रमणबारे आन्तरिक रूपमा तयारीहरू भइरहेकाले उहाँको भ्रमण यसै महिनाको अन्त्यतिर हुने अधिकारीहरूले जनाएका छन्। चीनिया विदेश मन्त्री वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भ्रमणका क्रममा भेटवार्ता गर्नुहुने जनाइएको छ। सन् 2017 डोकलामको विषयलाई लिएर भारत र चीनबीच विवाद बढ़ेको थियो। त्यसले नयाँ दिल्ली र बेजिङ बीचको सम्बन्धमा पनि चिसोपना बढ़ाएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी चिनफिङका बीचमा गत अक्टोबरमा महाबलीपुरममा भएको अनौपचारिक भेटवार्तापछि अहिले सबैभन्दा उच्च स्तरको चिनिया भ्रमण हुन लागेको हो। अफगानिस्तानको जलालाबादमा बन्दुकधारीले एउटा सवारी साधनमा आक्रमण गर्दा एकजना जापानी चिकित्सक सहित छजनाको मृत्यु भएको छ। जापानी चिकित्सक सहित पाँचजना अफगानी सवार गाड़ीमा बन्दुकधारीले आक्रमण गर्दा गम्भीर घाइते जापानी चिकित्सकको अस्पतालमा र अन्यको घटनास्थलमै निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। आक्रमण कसले गरेको हो भन्ने प्रष्ट भइसकेको छैन। घटनाको अनुसन्धान अघि बढ़ाइएको अधिकारीहरूले जनाएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्धको महाभियोग थप पेचिलो बन्दै गइरहेको बेला अमेरिकाकै तीनजना संवैधानिक विज्ञको समूहले राष्ट्रपति ट्रम्पले आफ्नो घरेलु राजनीतिक फाइदाका लागि युक्रेनमाथि दवाब दिनु जघन्य अपराध भएको जनाएको छ। एकजना कानून विज्ञले भने राष्ट्रपति ट्रम्प विरूद्धको महाभियोगमा प्रमाण अपुग रहेको प्रतिक्रिया दिनुभएको छ। अमेरिकी संसदको तल्लो सदनमा यही डिसेम्बरमा ट्रम्प विरूद्धको महाभियोग सम्बन्धी अभियोगमा मतदान हुने प्रबल सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। र नेपालमा जारी 13 दक्षिण एसियाली खेलकुद सागमा नेपालले 29 स्वर्ण पदक प्राप्त गरेको छ। नेपालले हालसम्म 29 स्वर्ण, 15 रजत र 25 काँस्य सहित कुल 69 पदक प्राप्त गरी पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। प्रतियोगिताको तेस्रो दिनसम्म दोस्रो स्थानमा रहेको भारत चौथो दिन हिजो शीर्ष स्थानमा उक्लेको छ भने नेपाल दोस्रो स्थानमा आइपुगेको छ। भारत 34 स्वर्ण, 15 रजत र 25 काँस्य गरी कुल 70 पदकसहित प्रथम स्थानमा उक्लिएको हो। पाकिस्तान 9 स्वर्ण, 18 रजत र 18 काँस्यसहित तेस्रो, त्यसै गरी श्रीलंका 8 स्वर्ण, 23 रजत र 28 काँस्यसहित चौथो स्थानमा छ। बंगलादेश 4 स्वर्ण, 7 रजत र 26 काँस्यसहित पाँचौं, मालदिव्स 1 स्वर्ण जित्दै र 2 काँस्य एवं छैटौं स्थानमा छ भने भूटान 4 काँस्यसहित पदक तालिकाको सातौं एवं अन्तिम स्थानमा रहेको छ। मंगलबार 8 स्वर्ण पदक जितेको नेपालले हिजो थप 6 स्वर्ण पदक जितेको थियो। हिजो नेपालले साइक्लिङ र तेक्वान्दोबाट 2-2 तथा कराते र उसुमा 1-1 स्वर्ण पदक जितेको थियो। साग अन्तर्गत आज पौडीमा 8 स्वर्णको टुंगो लाग्नेछ। तेक्वान्दोको अन्तिम दिन आज तेक्वान्दोमा 6 स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। त्यस्तै आज नेपालले महिला 5000 मिटर, त्यसै गरी 8000 मिटरको महिला र पुरूषको दौड़ तथा डिस्कस थ्रोमा प्रतिस्पर्धा गर्नेछ। त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा नेपाल र भूटान बीचको क्रिकेट अहिले शुरू हुँदैछ भने आजै बास्केटबल प्रतियोगिता पनि हुनेछ। गल्फको फाइनल राउण्ड आज सकिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। अब मौसम। आज देशका पश्चिमी भागका साथै पूर्वी तथा मध्य पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली हुने र अन्य भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। उपनिर्वाचनको समीक्षा सहितको प्रतिवेदन पठाउन उपनिर्वाचन भएका सबै जिल्ला र तहका पार्टी कमिटिलाई नेकपा सचिवालयको निर्देशन। उपनिर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक मंगिर 26 गते बस्ने। नेपाल भ्रमण वर्ष सन् 2020 सफल पार्ने अभियानमा सहयोग गर्न नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई पर्यटन मन्त्री योगेश कुमार भट्टराईको आग्रह। चीन भारत सीमा विवादका सम्बन्धमा छलफल गर्न चीनका विदेश मन्त्री वाङ यीले यही डिसेम्बर महिनामा भारतको भ्रमण गर्नुहुने र 13 दक्षिण एसियाली खेलकुदमा नेपाललाई 29 स्वर्ण 34 स्वर्ण सहित भारत अग्रस्थानमा। बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।